ist mir kommt. ٹھیک ہے جزاک اللہ. سر ہم کلاس شروع کرتے ہیں, پہلے ہم کلاس سے پہلے چھوٹا سا ایک خطبہ پڑھیں گے جس میں کہ پھر اللہ تعالیٰ سے دعا بھی کریں گے, نبی صلی اللہ علیہ وسلم کے بدر شریف پڑھیں گے. ٹھیک ہے تو ہم شروع کرتے ہیں. الحمد للہ وکفا وسلام علی عباده الذین اصطفى, اما بعد اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم. اللهم صل علی سیدنا محمد وعلى آل سیدنا محمد وبارک وسلم. اللهم حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه. تھوڑا سا ادھر کر کے آواز تو چلی آئے گی نیٹورک کی وجہ سے. ان کا ایکو کا ہی مسئلہ ہے. ایک منٹ چلے گا. وائی فائی پاس ورڈ ہے گھر کا لے کر
کے.
اچھا آپ ذرا کنفرم کر دیں کہ آپ لوگوں کو آواز آ رہی ہے. ایکچولی آئی کین ہیئر مائی سیلف. ٹھیک ہے لکھنا پڑے گا. ٹھیک ہے تو ہم شروع کرتے ہیں. ابھی ہم نے پڑھ لیا سورہ کہف کی ہم تفسیر کرنے والے ہیں انشاءاللہ. اس کتاب کو پڑھیں گے. تفسیر تو علماء کرام نے آلریڈی کر لی ہے. وٹ بیسکلی وٹ وی آر ڈوئنگ از جسٹ ڈوئنگ اے لیکچر آن دیٹ تفسیر دیٹ آر علماء آلریڈی ڈن. ٹھیک ہے تفسیر کرنا جو ہوتا ہے وہ بہت بڑا کام ہوتا ہے, وہ عام لوگ نہیں کر سکتے. ٹھیک ہے اسپیشلی ایون جو علماء ہیں وہ بھی آسانی سے تفسیر قرآن کی نہیں کر سکتے. میں نے ٹھیک ہے تو ہم اس کو کہیں گے درس قرآن, یا ہم نے جیسے انگلش میں اس کو کہا ہے انڈرسٹینڈنگ دا قرآن. سب سے پہلے اس کو اگر آپ موو کر لیں آپ نے چیئر ڈیسک پہ. ہاں جی ٹیبل آپ آگے کر دیا وہاں پہ بھی چیئر ہے. تو پچھلی جو کلاس ہوئی تھی ہماری دو ہفتے پہلے اس کی سمری آپ لوگوں کے ساتھ میں شیئر کری تھی. اس سمری کو امید ہے کہ آپ سب نے پڑھا ہوگا. تو اس میں سب سے پہلے ہم نے یہ دعا لکھ کر کے آپ لوگوں کو بھیجی تھی تاکہ اس دعا کو آپ لوگ سمجھ لیں اور ہر کلاس سے پہلے اس دعا کو مانگا کریں. کہ ایک چیز ہوتی ہے دعا مانگنا اور ایک ہوتا ہے دعا پڑھنا. دعا پڑھ تو ہم لیتے ہیں لیکن دعا مانگنا یہ ہر کوئی نہیں کرتا. دعا مانگنے کا مطلب یہ ہوتا ہے کہ ہمارے دل سے دعا نکلے اللہ تعالیٰ سے ہم اس چیز کو مانگیں. تو صرف پڑھنا مقصود نہیں بلکہ مانگنا. تو ہم اس میں مانگ کیا رہے ہیں کہ ہم اللہ تعالیٰ سے توفیق مانگ رہے ہیں حق کی کہ کیا چیز سچ ہے, اور ساتھ ساتھ توفیق مانگ رہے ہیں اس سچ کے اوپر عمل کرنے کی بھی. سوری میں ڈسکنیکٹ ہو گیا تھا. تو علم کی
پاسورڈ
ہوگا
اس کا ایکچوئل مسئلہ ہے یہ کہ مجھے کنیکٹ کرنے نہیں دے رہا. جی آپ کر رہے ہیں لیکن کیپیسٹی ختم ہو گئی ہے. یہ میرا سیشن ہے سعود قریشی کے نام سے. ٹھیک ہے مسلم اس کو میوٹ نہ کیجیے. ٹھیک ہے اوکے. ٹھیک تو پچھلی کلاس کی تھوڑی سمری یہ تھی کہ ہم نے سب سے پہلے تو آپ کو بتایا تھا کہ ہم جو بھی علم حاصل کریں تو اس علم کو سمجھنے کی توفیق اللہ تعالیٰ سے مانگیں اور اس کے اوپر عمل کی توفیق بھی اللہ سے مانگیں اور اس کے علاوہ اللہ تعالیٰ سے ہم یہ بھی دعا مانگیں کہ جو فالس ہے باطل ہے غلط باتیں ہیں تو ان کی بھی سمجھ اللہ تعالیٰ ہی ہمیں عطا فرمائے اور ان سے بچنے کی توفیق بھی اللہ تعالیٰ ہمیں عطا فرمائے. پھر اس کے بعد چند اگزامپلز ہم نے لے کر کے سمجھایا تھا کہ قرآن کو سمجھنا ایک مسلمان کے لیے بلکہ ایک انسان کے لیے کیوں اتنا ضروری ہے. اس لیے کہ قرآن یہ ہمارے بنانے والے کی طرف سے ایک یوزر مینول ہے. ڈسٹرکٹیو ڈیوائس کو سمجھنے کے لیے اس کے مینوفیکچرر کی طرف سے یوزر مینول چاہیے ہوتا ہے. اس یوزر مینول کے اندر ہی لکھا ہوتا ہے بالکل اسی طریقے سے ہمارا جسم یا ہماری لائف یہ اللہ تعالیٰ کی کریشن ہے اور اس کو کیسے استعمال کرنا ہے اور کیسے استعمال نہیں کرنا ہے یہ بات ہمیں اللہ تعالیٰ ہی بتا سکتے ہیں جنہوں نے کہ ہمیں بنایا ہے. جب ہم اللہ تعالیٰ کی بنائے ہوئے انسٹرکشنز کے مطابق اس زندگی کو نہیں گزارتے ہیں تو اسٹوڈنٹس میں سے کوئی ہمیں جواب دے کہ کیا پرابلم ہوتی ہے یا کیا نقصان ہوتا ہے جب ہم اللہ تعالیٰ کی بنائے ہوئے طریقے کے مطابق اپنی زندگی نہیں گزارتے ہیں تو کیا ہاؤ ڈو وی لوز گڈ ڈیڈز. اوکے کوئی اور اس کا جواب دے گا اسٹوڈینٹس میں سے دونوں سیشنز میں. جی مشکلات آتی ہیں مشکل ہو جاتی ہے. ٹھیک ہے ایک جواب یہ ہے کہ مشکل ہو جاتی ہے. ٹھیک ہے اور دوسرا جواب یہ صحیح جواب ہے. ٹھیک ہے لیکن دو جواب تھے تو دو میں سے دوسرا جواب کیا ہے. Away from Allah's blessings. We say away from Allah's blessings. کسی نے جواب دیا کہ we upset Allah. ٹھیک ہے جواب تو یہ دونوں ٹھیک ہیں لیکن اگر ہم اپنی اس ایگزامپل کو لیں جس سے کہ ہم نے بات سمجھائی تھی کہ ایک ڈیوائس ہے ایک فوڈ پروسیسر ہے یا ایک ٹریڈ مل مشین ہے جو آپ نے خریدی ہے تو ہم نے یہ بتایا تھا آپ کو کہ وی وونٹ نو ہاؤ ٹو فکس آور لائف. جی ہم نے آپ کو یہ بتایا تھا کہ کوئی بھی مشین ہوتی ہے نا اس کے اندر کوئی صرف ایک فیچر نہیں ہوتا بلکہ بہت سارے فیچرز ہوتے ہیں. ایکسپینسو مشین خرید کر کے لاتے ہیں آپ تو اس سے ایک کام ہی لیا جاتا بلکہ بہت سارے کام لے جا سکتے ہیں. تو اگر آپ یوزر مینول کو کھول کے نہیں پڑھیں گے تو آپ کو پتہ ہی چلے گا کہ اس کے اندر کیا کیا فیچرز ہیں. آپ سمجھیں گے کہ صرف یہ ایک ہی کام کر سکتی ہے. مثال کے طور پر فوڈ پروسیسر آپ شاید سمجھ رہے ہیں کہ اس سے ہری اورنج جوس نکل سکتا ہے تو آپ ساری زندگی اس سے اورنج جوس نکالتے رہیں گے حالانکہ وہ تو تھاؤزنڈ آف ریالز کے ساتھ مے بی $500 کی مشین ہے اس سے تو بہت سارے کام لیے جا سکتے تھے لیکن آپ کو پتہ ہی نہیں چلا کہ اس سے کیا کیا کام لیے جا سکتے تھے. تو یو کین ناٹ ایکسپلوئٹ یور فل پوٹینشیل. یو کین ناٹ ایکسپلوئٹ یور فل پوٹینشیل اف یو ڈو ناٹ پریفر ٹو دیئر یوزر مینول. ٹھیک ہے نا جس نے بنایا تھا اس سے آپ نے پوچھیں گے तो ये बहुत बड़ा पहला नुकसान होता है। दूसरा नुकसान ये होता है कि अगर कोई थोड़ा सा शरारती किस्म का इंसान होता है ना, तो फिर वो उस मशीन के अंदर जो है वो खराबियां पैदा करना शुरू कर देता है। अपने तौर तरीके पर अगर उस मशीन को चलाएगा तो वो सही तरह से नहीं चला सकेगा, बल्कि वो थोड़े देर में उसको खराब कर देगा। ठीक है, इसी को कहते हैं कि हमारी जिंदगी में परेशानियां आ जाएंगी, मुश्किल आ जाएंगी, तकलीफ आ जाएंगी, बेचैनी आ जाएगी। ठीक है, एंग्जाइटी, डिप्रेशन, लड़ाई झगड़े, फसाद, ये सारी चीजें जिनका रीजन यही बनता है कि हम यूजर मैनुअल के मुताबिक, मैन्युफैक्चरर की दी हुई इंस्ट्रक्शन के मुताबिक अपनी जिंदगी को नहीं बसर कर रहे हो, जिंदगी को नहीं गुजार रहे होते। दिस बिकम्स द कॉज ऑफ ऑल द प्रॉब्लम्स। ठीक है, तो इसको समझना इतना मुश्किल काम नहीं है, बस हम थोड़ा सा बात को समझने की नीयत से अल्लाह ताला से दुआ भी मांगे तो ये बातें बहुत आसानी से समझ में आ जाती हैं। फिर उसके बाद हमने ये भी पढ़ा था कि अगर कोई कुरान को समझने की नीयत कर लेता है, इंटेंशन बना लेता है, तो इवन अगर उसका इंतकाल हो जाए, दुनिया से चला जाए, तो भी नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमें फरमाया, बताया कि अल्लाह ताला कब्र में उसके लिए एक टीचर फरिश्ता साइन कर देते हैं, और वो टीचर फरिश्ता जो होता है वो फिर उसको कुरान कंप्लीट करवाता है। ठीक है, तो कुरान को पढ़ने के तीन दर्जे होते हैं। पहला दर्जा क्या होता है कि कुरान को ठीक ठीक तजवीद के साथ पढ़ना, जैसे कि वो रिवील हुआ है। ठीक है, हम कुरान की तिलावत करते हैं ना, तिलावत का मतलब क्या होता है? तिलावत का मतलब होता है किसी के पीछे पीछे उसको कॉपी करना, जैसे उसने कोई बात करी तो वैसे वैसे आप भी वही काम करें। तो इस वजह से कुरान एक ऐसी चीज है, एक ऐसी बुक है कि जिसकी हम तिलावत करते हैं एग्जैक्टली द वे इट वॉज रिवील्ड। यानी अल्लाह ताला ने कुरान को जैसे पढ़ा, जिब्राइल अलैहिस्सलाम ने उसको सुना। ठीक है, फिर जिब्राइल अलैहिस्सलाम ने वैसे ही पढ़ा नबी अलैहिस्सलाम के सामने आकर के। ठीक है, बिल्कुल एग्जैक्टली वैसे ही पढ़ा जैसे अल्लाह ताला ने जिब्राइल अलैहिस्सलाम के सामने पढ़ा, और फिर नबी अलैहिस्सलाम ने उसको सुना, और जैसे जिब्राइल अलैहिस्सलाम से नबी अलैहिस्सलाम ने सुना, वैसे ही आप ने सहाबा कराम के सामने पढ़ा। ठीक है, और सहाबा ने जैसे सुना वैसे ही उन्होंने अपने स्टूडेंट्स के सामने पढ़ा। तो इसको कहते हैं तिलावत करना, पीछे पीछे चलना। इसी वजह से कुछ जगहों पर आप जैसे पढ़ते हैं ना, गैर मकबूब अलैहिम वलद वालीन, राइट? इतना लंबा क्यों खींचते हैं? जब वो आपस में कॉन्वर्सेशन करते हैं अरबी जुबान में, आपने तो कुछ अरबी बोलनी भी आती होगी, राइट? आपस में बातचीत करते हैं तो आप इस तरीके से बातचीत करते हैं, इतना लंबा खींच करके वालीन, ऐसे तो आपने कभी किसी अरब को नहीं देखा होगा बात करते हुए। ठीक है, तो अरबी जुबान के अंदर तो ये नहीं है कि जी आप गौक और इतना लंबा खींचें, तो फिर क्यों खींचते हैं? ठीक है, वो इसलिए खींचते हैं क्योंकि दिस इज हाउ नबी अलैहिस्सलाम रिसाइटेड इट, राइट? दिस इज एग्जैक्टली हाउ ही रिसाइटेड इट, दिस इज एग्जैक्टली हाउ द सहाबा लर्नड इट, एंड दिस इज एग्जैक्टली हाउ वी आर सपोज टू रीड इट। ठीक है, बिकॉज दिस इज हाउ अल्लाह रेड इट। ये कलाम अल्लाह है ना, अल्लाह ताला का कलाम, अल्लाह ताला की आवाज, राइट? तो इसको कहते हैं तिलावत करना। तो पहला दर्जा यह है कि कुरान की तिलावत को सीखना एग्जैक्टली द वे टू रीड। ठीक है, द सेकंड लेवल ऑफ लर्निंग द कुरान इज कि कुरान की आप मेमोराइजेशन करें, हिफ्ज करें। ठीक है, तो हिफ्ज को भी आप इस तरह से हम एक्सेप्ट कर सकते हैं कि अगर कोई शख्स हिफ्ज करना शुरू करे लेकिन अल्लाह ताला की तरफ से उसकी जिंदगी खत्म हो जाए, तो कब्र के अंदर एक फरिश्ता उसको हिफ्ज करवाएगा कुरान का। ठीक है, हत्ता के कयामत के दिन जब वो उठेगा तो वो हाफिज कुरान होगा। सी, दिस इज हाउ इंपॉर्टेंट इंटेंशंस आर, एंड दिस इज हाउ अल्लाह सुब्हान तआला वैल्यूज आर इंटेंशंस। ठीक है, कि भाई इसने नियत कर ली ना मेरे कुरान को महफूज करने की, हिफ्ज करने की, अब आई विल फुलफिल हिज नियत, क्योंकि अल्लाह ताला की तरफ से मौत का फैसला हो गया। तो किसी के लिए भी, किसी को भी हो सकता है। वी कैन नेवर प्रिडिक्ट कि हमने 30 साल रहना है, कि हमने 40 साल के 60 साल रहना है, वी कैन नेवर प्रिडिक्ट, राइट? लेकिन नियत अल्लाह ताला को पता लग गई तो अल्लाह ताला फिर हमें हाफिज बनवा देंगे अपने असाइन टीचर के जरिए से। ठीक है, तीसरा लेवल होता है कुरान को समझने का, कुरान की मीनिंग्स को समझना, अंडरस्टैंडिंग द कुरान। ठीक है, अब अंडरस्टैंडिंग द कुरान एक बहुत लंबा प्रोसेस है, उसके लिए आपको सबसे पहले अरबी जुबान को बहुत तफसील के साथ समझना पड़ता है, उसके लिए ग्रामर पढ़नी होती है, उसके लिए आपको बहुत सारे सब्जेक्ट पढ़ने होते हैं, फिर आपको उसके अलावा आपको प्रिंसिपल्स पढ़ने होते हैं, तफसीर कैसे की जाती है, हदीस कैसे कैसे समझा जाता है, फिका क्या चीज होती है, बहुत सारी चीजें पढ़नी पड़ती हैं, तब कहीं जाकर के आप कुरान को अंडरस्टैंड करने के काबिल होते हैं। तो इसमें बहुत सारा टाइम लगता है, हमने शुरू कर दिया है ये काम करना अभी। ठीक है, एंड अल्लाह नोज आर इंटेंशन वेरी वेल, कि इन सब ने, चाहे जितने भी लड़कियां बैठी हुई हैं, जितने भी लड़के बैठे हुए हैं, जितने लोग यहां पर बैठे हुए, माशाल्लाह कुछ बड़े लोग भी बैठे हुए, ठीक है, हम इस नियत के साथ बैठे हुए, तो अल्लाह ताला जानते हैं हमारी नियत को, एंड अल्लाह ताला डेफिनेटली हमें अल्लाह ताला से 100% ये गुमान है, ये हमारी इंटेंशन को पूरा करेंगे एज लॉन्ग एज हमारी इंटेंशन ये है. अगर हमारी इंटेंशन ही ये नहीं है, वी आर जस्ट here to hang around with our friends and to spend some time, you know, ऐसी हंसी मजाक के लिए बैठे हुए हैं, just to check it out, ठीक है, तो ये हमारी नियत तो ना हुई ना to understand the Quran, ठीक है, लेकिन even if हम इस वजह से भी बैठे हुए हैं ना just to check it out, तो ये भी एक बुरी intention नहीं है, because इस नियत से आप एक अच्छी जगह पे बैठे, ठीक है ना, यही नियत आप मोहब्बत करने वाले होंगे, तो अल्लाह ताला ना अच्छी चीजों से मोहब्बत करते हैं और इस वजह से वो अप्रिशिएट करते हैं. बस हमारा थोड़ा सा मसला होता है कि हम को अप्रिशिएट नहीं कर पाते, तो हमें कोशिश करनी चाहिए कि हम भी अपने अल्लाह को अप्रिशिएट करने वाले बन जाएं, जैसे कि अल्लाह ताला हमारी छोटी छोटी बातों को अप्रिशिएट करते हैं. इसके बाद फिर हम थोड़ा सा इसको समरी को स्किप करते हैं और हम सूरह कहफ की, क्योंकि बहुत इंपॉर्टेंट बातें थी, उनके ऊपर अगर हम बात करना शुरू कर दें तो फिर तो कई घंटे खाली समरी को ही रिवाइज करने में निकल जाएंगे. तो हम सूरह कहफ की जो तफसीर हमने पढ़नी शुरू कर दी थी माजुल कुरान की वॉल्यूम नंबर 5 से पेज नंबर 570 पर, ठीक है, तो उसके ऊपर आते हैं. सही है, तो हमने इसके अंदर ये पढ़ लिया था कि द प्रॉपर्टीज एंड मेरिट्स ऑफ सूरह कहफ, जिसको उर्दू के अंदर फजीलत कहते हैं, फजाइल कहते हैं, कि आपको कोई सूरत पढ़ने से कौन सा सवाब मिलता है, कौन सा फायदा होता है, ठीक है, ये सारी चीजें मेरिट्स एंड प्रॉपर्टीज के अंदर आती हैं और उर्दू में उनको फजीलत या फजाइल कहते हैं. तो सूरह कहफ की फजाइल ये कौन बताता है हमें कि इससे क्या फायदा, इससे क्या फायदा, नबी अलैहिस्सलाम बताते हैं, ठीक है, जिनके ऊपर ये कुरान रिवील हुआ. और वो क्यों बताते हैं, क्योंकि उनको जिब्रील अलैहिस्सलाम ने बताया, ठीक है. तो नबी अलैहिस्सलाम से एक हदीस यहाँ पे उन्होंने लिखी है कि अकॉर्डिंग टू ए नरेशन ऑफ सैयदना अबू दरदा रज़ियल्लाहु ताला अन्हु, जो कि एक सहाबी थे, एक कंपेनियन थे नबी सल्लल्लाहु अलैहि वसल्लम के, appearing in page 570, इस वॉल्यूम के मुताबिक प्रिंट किया था. आपके पास अगर डिफरेंट प्रिंट है तो शायद डिफरेंट पेज हो, तो आपको ऑनलाइन वर्जन में यही 570 है, ठीक है. appearing in Muslim, Abu Dawud, Tirmidhi, An-Nasa'i and the Musnad of Ahmad, ये सारी हदीस की किताबों के नाम है, ठीक है. तो इन सारी किताबों के अंदर ये नरेशन यानी ये हदीस है कि नबी सलाम ने फरमाया कि वन हु हैज मेमोराइज द फर्स्ट 10 वर्सेस ऑफ सूरह अल कहफ विल रिमेन प्रोटेक्टेड फ्रॉम द इल इफेक्ट्स ऑफ द दज्जाल इंपोस्टर, ठीक है. दो चार चीजें हम और पढ़ेंगे, उसके बाद फिर वी विल कम टू द टू ए डिटेल डिस्कशन अबाउट द दज्जाल, ठीक है. दज्जाल के बारे में हम थोड़ी सी तफसील डिस्कस करेंगे इंशाल्लाह. तो आगे पढ़ते हैं कि इन अनदर रिपोर्ट इन द सेम बुक्स एंड फ्रॉम द सेम अथॉरिटी द सेम थिंग हैज बीन सेड अबाउट हैविंग मेमोराइज द लास्ट 10 वर्सेस ऑफ सूरह अल कहफ. तो एक मौके पर ये डिफरेंस क्यों है, क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम की तो पूरी लाइफ है ना हदीस, राइट, इट्स अ रिकॉर्ड ऑफ सल्लल्लाहु अलैहि वसल्लम लाइफ. तो कभी नबी सल्लल्लाहु अलैहि वसल्लम ने 10 शुरू की 10 आयात के बारे में फरमाया और किसी दूसरे मौके के ऊपर किसी दूसरे सहाबी के सामने नबी सल्लल्लाहु अलैहि वसल्लम ने आखिरी की 10 आयात के बारे में फरमाया. तो दोनों हदीस हैं और दोनों सही हदीस हैं, दोनों के अंदर डाउट करने की कोई जरूरत नहीं है, ठीक है. तो शुरू की 10 आयात और आखिरी की 10 आयात ये हो गई. उसके बाद चलते हैं कि एंड इट हैज रिपोर्टेड It has been reported in the Musnad of Ahmad. Ahmad ibn Hanbal rahmatullah alayh bahut bade faqih aur muhaddis guzre hamari ummat ke andar. Page 570. Theek hai, hamari ummat mein bahut bade faqih guzre hain Musnad aur unki hadith ki kitab jo unhone compile kari thi usko Musnad of Ahmad kehte hain. ٹھیک ہے. تو وہ آن دی اتھارٹی آف سیدنا سہل ابن معاذ آن دی اتھارٹی آف سہل ابن معاذ کا مطلب یہ ہوتا ہے ٹھیک ہے, تو انہوں نے نبی علیہ السلام سے اس حدیث کو سنا, تو مسند احمد کے اندر ان کی سند کے ساتھ, اردو میں کہتے ہیں عربی میں کہتے ہیں سند کے ساتھ, ان کی سرٹیفیکیشن کے ساتھ یا ان کی اتھارٹی کے ساتھ ایک ہی بات ہے, سب کا مطلب ایک ہی ہوتا ہے. تو انہوں نے فرمایا کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا, the whole Prophet صلی اللہ علیہ وسلم said, one who recites the first and the last verses of Surah Al-Kahf, for him there is light from his feet up to his head. یعنی اس کے پیر سے لے کر کے سر تک ایک نور ہوتا ہے, یعنی ایک اسپرچل نور ہوتا ہے جو کہ ہمیں اپنی ان فزیکل آنکھوں سے نظر نہیں آتا, ٹھیک ہے. تو ایک اسپرچل نور ہوتا ہے جو کہ فرشتوں کا نظر آتا ہے, ہمیں نظر نہیں آتا, لیکن اس کا مطلب یہ نہیں کسی کو نظر نہ آئے, فرشتوں کو یہ ساری چیزیں نظر آتی ہیں, ٹھیک ہے. اینڈ دی ون ہو ور ٹو ریسائٹ, ہاں یہ والی جو حدیث ہے اس میں پہلی دس اور آخری دس دونوں کا ہے. اچھا آگے انہوں نے فرمایا نبی صلی اللہ علیہ وسلم نے کہ, and the one who were to recite the whole surah, then for him there is light from the earth up to the sky. یعنی پوری سورہ جو ریسائٹ کرتا ہے تو اس کے لیے اتنا زیادہ نور اللہ تعالیٰ بنا دیتے ہیں کہ گویا کہ اس کے پیر سے لے کے آسمان تک جتنا ہائٹ ہے وہ ساری کی ساری الومینیٹ ہو جاتی ہے. عبداللہ کا پین کھول دیں, عبداللہ کا پین, پوری کی پوری الومینیٹ ہو جاتی ہے, ٹھیک ہے. تو یہ فضیلت ہے کہ اس شخص کو اللہ تعالیٰ اتنی نورانیت عطا فرماتے ہیں کہ اس کے لیے, دیکھیں یہ جو لائٹ ہے نا اس کا ہمیں فائدہ کیا بھائی, اس سے تو ہماری یعنی ٹارچ تو نہیں ہے نا, اس طرح فزیکل ٹارچ سے آپ راستہ دیکھ لیتے ہیں تو اس کا فائدہ ہوتا ہے آپ کو, لیکن یہ جو لائٹ ہے یہ جو لائٹ تو آپ کو نظر ہی نہیں آتی, اس لائٹ سے تو ڈارکنیس سے تھوڑی دور ہوتی ہے, ٹھیک ہے. تو فائدہ کیا ہمیں نور لائٹ جی, تو اس کا فائدہ کیا ہوا ہمیں, ٹھیک ہے. تو فائدہ اس کا یہ ہے کہ یہ فزیکل لائٹ نہیں ہے بلکہ یہ اسپرچل لائٹ ہے, تو اس لائٹ سے فزیکل ڈارکنیس دور نہیں ہوگی بلکہ بیکاز یہ دو الگ الگ ورلڈ ہیں نا, ایک فزیکل ورلڈ ایک اسپرچل ورلڈ, تو جس طرح فزیکل ورلڈ میں ڈارکنیس ہوتی ہے رات کے وقت جب سورج کو غروب ہو جاتا ہے ڈارکنیس ہو جاتی ہے, اسی طریقے سے اسپرچل ورلڈ کے اندر بھی روحانی دنیا جس کو کہتے ہیں اس میں بھی ڈارکنیس ہوتی ہے, جب ہدایت نہیں ہوتی تو ڈارکنیس ہوتی ہے, اچھی کام جب آپ نہیں کر رہے ہوتے ہیں اچھے کام تو پھر وہ ڈارکنیس ہو جاتی ہے. تو قرآن پڑھنے سے اور قرآن کی اسپیشلی جو خاص خاص صورتیں نبی صلی اللہ علیہ وسلم نے بتائی ہیں ان کو پڑھنے سے یہ جو اسپرچل ڈارکنیس ہوتی ہے نا یہ ریموو ہو جاتی ہے. اس کو ریموو ہونے سے کیا فائدہ ہوتا ہے ہمیں کہ پھر ہمارے لیے نیک کاموں کو آئیڈینٹیفائی کرنا کہ ہمیں کیا کیا اچھے اچھے کام کرنے چاہیے اور کس وقت کرنے چاہیے, ٹھیک ہے. دیکھیں بہت سارے نیکی کام ہوتے ہیں, ہر نیکی کام تو آپ نہیں کر سکتے نا, ہزاروں لاکھوں نیکی کام. اچھا پھر اس کے بعد دوسری چیز یہ ہوتی ہے کہ آپ کے لائف کے اندر بہت سارے ڈفرنٹ انسٹنسز آتے ہیں جن کے اندر آپ کو نیکی کا کام کر سکتے ہیں, ٹھیک ہے. لیکن آپ کے پاس ملٹیپل چوائسز ہوتی ہیں کہ آپ کیا کریں کیا نہ کریں, کب کریں کب نہیں کریں, ٹھیک ہے. اب ہاؤ ٹو ڈیسائیڈ کہ آپ نے کس وقت کیا کام کرنا ہے, اس کے لیے آپ کو ایک لائٹ کی ضرورت پڑتی ہے, اس کے لیے آپ کو ایک گائیڈنس کی ضرورت پڑتی ہے, نور کی ضرورت پڑتی ہے. تو جب ہم قرآن سے یہ نور حاصل کرتے ہیں نا تو پھر ہمارے لیے یہ ڈسیشن میکنگ آسان ہو جاتا ہے کہ کس وقت مجھے کون سا نیکی کا کام کرنا چاہیے جس سے کہ مجھے فائدہ ہوگا, ٹھیک ہے, اور کس وقت جو ہے وہ معاملات ایسے ہیں ابھی ذرا ڈسٹریکشن ہوگی ملک میں, ان دو بچوں کو میرے سامنے میں الگ الگ بٹھا دیں, آپ ادھر سے لیں آپ ادھر آ جائیں, یہ سارے آپ اس میں ڈسٹریکٹ ہو رہے ہیں مجھے بھی ڈسٹریکٹ کر رہے ہیں, ان دونوں عبداللہ اور ہاں ٹھیک ہے. تو ایک تو یہ کہ ہمیں نیکی کام دیکھنے آسان ہو جاتے ہیں, صحیح ہے, اور دوسرا کیا کام ہوتا ہے کہ شیطان ہمیں نا غلط کام کروانا چاہتا ہے تاکہ ہمیں نقصان ہو, ہم لوز کریں, ہم اپنی زندگی کو خراب کر لیں. تو جب ہمیں قرآن پڑھنے سے نور ملتا ہے نا تو اس نور کے اندر ہمیں یہ بھی دیکھنا آسان ہو جاتا ہے کہ شیطان ہمیں غلط بات کرنے کے لیے کہہ رہا ہے, ٹھیک ہے, یہ گناہ کروانا چاہ رہا ہے, تو ہم آئیڈینٹیفائی کر لیتے ہیں کہ یہ کام جو وہ ہمیں کرنے کے لیے وسپر کر رہا ہے نا ہمارے کانوں میں ہمارے دل میں جو وسپر بیڈ تھاٹس ڈال رہا ہے تو یہ ایسی چیز ہے جس سے مجھے نقصان ہوگا تو مجھے نہیں کرنا چاہیے یہ کام, ٹھیک ہے. تو یہ آپ نے کیسے آئیڈینٹیفائی کیا, یہ ایسا آئیڈینٹیفائی کیا کہ اللہ تعالیٰ کی طرف سے جو آپ کو نور ملا نا ان ریوارڈ فار دا ریسیٹیشن, جو نور ملا اس نور سے آپ کو پتا لگ کہ یہ جو میرے دل میں خیالات آ رہے ہیں یہ خیالات شیطان کی طرف سے آ رہے ہیں और मुझे इनके पता होगा, आपने खुद एक्सपीरियंस किया होगा कि बहुत सारी चीजें हमारे दिल में आती हैं, हमें समझ में नहीं आ रहा होता कि ये अच्छी बात है कि बुरी बात है, कि मुझे करना चाहिए कि मुझे नहीं करना चाहिए। ठीक है, इसको कहते हैं स्पिरिचुअल डार्कनेस। ठीक है, व्हेन यू आर स्पिरिचुअल डाउटफुल अबाउट थिंग्स कि क्या करना है क्या नहीं करना, क्या अच्छा है क्या बुरा है। ठीक है, तो ये डार्कनेस कैसे रिमूव होगी, ये जब स्पिरिचुअल नूर आएगा ना उससे ये डार्कनेस रिमूव होगी। और स्पिरिचुअल नूर कहां से आता है, अल्लाह ताला के जिक्र से आता है, विच इज कुरान। ठीक है, कुरान क्या है, अल्लाह ताला का जिक्र। तो यहां पर ये सारी बातें नहीं हो रही कि आप सूरह कहफ को पढ़ेंगे तो आपको, आप समझेंगे तो आपको नूर मिलेगा, नहीं। नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया सिर्फ पढ़ने से आपको नूर मिलता है। ठीक है, तो पढ़ने की जो इम्पोर्टेंस है उसको हम रिफ्यूट नहीं कर सकते, उसको हम रोक मना नहीं कर सकते। नहीं जी, आपको जब तक जी एक तो नेकी करना आइडेंटिफाई आपके लिए आसान हो जाता है कि कौन कौन सी नेकी मुझे करनी चाहिए, दूसरी के गुनाहों को आइडेंटिफाई करना आसान हो जाता है कि ये बातें गुनाह है मुझे ये नहीं करना चाहिए। ठीक है, पॉजिटिव एंड नेगेटिव बोथ आइडेंटिफाई करना आसान हो जाता है। ठीक है, अच्छा और आगे पढ़ते हैं, एक नूर की बात हो गई। चले आगे लिखा हुआ है कि दिस लाइफ विल सर्व हिम वेल ऑन द डे ऑफ कयामा। ये नूर जो है वो आपको दुनिया की जिंदगी में भी फायदा देता है इस तरीके से जैसे हमने बात कर ली, और ये आपको कयामत के दिन भी फायदा देगा, इसलिए कि कयामत के दिन कंप्लीट डार्कनेस होगी। ठीक है, वहां पर कोई लाइट नहीं होगी, इट विल बी लाइक नाइट। ठीक है, तो उस दिन जिनके पास ये नूर होगा ना उन्हीं को नजर आएगा, और जिनके पास ये नूर नहीं होगा उनको कुछ नजर नहीं आएगा। ठीक है, जिसको कहते हैं ना इंग्लिश में ग्रोपिंग इन द डार्क। ठीक है, हाथ से पकड़ रहे जी मैं कहां जाऊं, जब एकदम लाइट चली आती है हमें कुछ समझ नहीं आ रहा होता। तो कयामत के दिन ऐसा मामला होगा, तो ईमान वालों के पास नूर होगा, उनको बात समझ में आ जाएगी कि मुझे कहां जाना है क्या नहीं करना है। अच्छा, एंड एवरी सिन कमिटेड बाय हिम बिटवीन द पास्ट एंड द प्रेजेंट जुमा विल बी फॉरगिवन। ठीक है, यानी जुमे के दिन जब आप ये सूरह कहफ पढ़ते हैं तो नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि एक तो ये लाइट मिलती है कयामत के दिन, और दूसरी चीज ये कि जो आपके सिंस है ना, जो गुनाह आपने किए हैं पिछले जुमे से लेकर के इस जुमे तक, वो अल्लाह ताला समझना जरूर। ये दो तरह के होते हैं सिंस, दो तरह के होते हैं। ठीक है, एक कहलाते हैं माइनर सिंस और एक कहलाते हैं मेजर सिंस। ठीक है, अरबी में कहते हैं या उर्दू में कहते हैं गुनाह सगीरा माइनर को और गुनाह कबीरा मेजर को। ठीक है, एक मिनट, सवाल है कि ऑल दीज फजीलत अप्लाइज टू अस इफ वी रीड दिस सूरह एवरी डे और ओनली फ्राइडे। नहीं, इन्होंने बिल्कुल क्लियर लिखा हुआ है, हदीस मुबारक में क्लियर है कि कौन सी वाली फजीलत जो है वो कितना पढ़ने के लिए होती है। ठीक है, तो फ्राइडे की जो फजीलत है ना वो इस थर्ड पैराग्राफ के अंदर है कि फ्राइडे को जो आप पढ़ते हैं तो उससे आपको क्या क्या फजीलतें मिलती है थर्ड पैराग्राफ के अंदर, आप दोबारा देख लें। ठीक है, तो सिंस जो होते हैं वो मेजर एंड माइनर, सगीरा एंड कबीरा। ठीक है, सगीरा और कबीरा में डिफरेंस क्या होता है, किसी को पता है, कोई कोई बता सकता है सगीरा कबीरा में डिफरेंस क्या होता है? जी हेमंत, चले वो तो माइनर और मेजर से समझ आ जाता है। ठीक है, स्मॉल और बिग, लेकिन किन सेंस को आप सगीरा कहते हैं और किन को आप कबीरा कहते हैं, यानी क्या डिफ्रेंशिएशन क्या है इनके दरमियान, किसी को पता है? माशाल्लाह स्टूडेंट्स हमारे पास काफी हैं हर तरफ, लेकिन जवाब किसको आता है?
सातों पारा पनिशमेंट मेजर।
अच्छा अच्छा, ये जो सगीरा और कबीरा सेंस है ना, तो इनमें डिफ्रेंशिएशन क्या है? ठीक है, कबीरा तौबा करने से माफ होता है। ठीक है, ये आपने बहुत अच्छा जवाब तो दे दिया, लेकिन ये मैंने सवाल नहीं किया था। ठीक है, कि ये माफ कैसे होता है। ठीक है, वो आपने बिल्कुल सही बोला है कि ये तौबा से माफ होता है, लेकिन ये आगे डिस्कशन करेंगे, अभी तो हम बात कर रहे हैं कि डेफिनेशन क्या है इसकी। ठीक है, तो उसके लिए सबसे पहले ये है कि सिंस होते क्या है, गुनाह क्या होता है। ठीक है, तो ये पहले तो हमें पता होना चाहिए। ठीक है, कि भाई गुनाह पता है हमें कि भाई गुनाह नहीं करने चाहिए, लेकिन क्यों नहीं करने चाहिए, मतलब क्या वजह है क्या। ठीक है, तो गुनाह की डेफिनेशन क्या है, सिन की डेफिनेशन क्या है, कि सिन जो होता है वो अल्लाह ताला की या अल्लाह ताला के प्रॉफिट सल्लल्लाहु अलैहि वसल्लम की। ठीक है, यानी उन्होंने जो हुक्म दिया ना हमें करने के लिए, ठीक है, या उन्होंने हुक्म दिया किसी चीज को ना करने का, कि भाई तुम ये काम ना करना, झूठ ना बोलना। ठीक है, और हुक्म दिया कि तुम नमाज पढ़ना। ठीक है, अब ये दो हुक्म है। ठीक है, तो تو اگر آپ نماز نہیں پڑھیں گے جبکہ انہوں نے کہا تھا کہ نماز پڑھو تو یہ گناہ ہوگا کیونکہ یہ ڈسوبیڈینس ہے, ٹھیک ہے, یہ نافرمانی ہوئی. اور انہوں نے کہا تھا ان دونوں نے یا دونوں میں سے کسی ایک نے کہا تھا کہ آپ سچ بولیں جھوٹ نہ بولیں, تو اگر آپ جھوٹ بولیں گے تو یہ کیا ہوگی کہ ڈسوبیڈینس ہوگی نا نبی صلی اللہ علیہ وسلم کی اور اللہ تعالیٰ کی, تو یہ کہلاتا ہے سن, ٹھیک ہے. تو سن تو ڈسوبیڈینس کو کہتے ہیں. نا ہاؤ ڈو یو ڈیفرنشیٹ کہ جی میجر سن کیا ہے اور مائنر سن کیا ہے؟ سارا کا سارا ڈسوبیڈینس, ساری کی ساری اللہ تعالیٰ کی نافرمانی ہے. لیکن یہ کلاسیفیکیشن صرف اس بیسس پر ہے کہ جن نافرمانیوں کا ہمیں قرآن سے, قرآن کی آیت سے, ٹھیک ہے, یا کسی بہت اسٹرانگ حدیث سے پتہ لگتا ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ ایسا کرو گے تو تمہیں جہنم کا عذاب ملے گا, ٹھیک ہے, یا قرآن کے اندر فرمایا کہ نہیں کرو ایسا, ٹھیک ہے, تو یہ جو کمانڈ ہے نا یہ ہمیں قرآن سے پتہ لگ رہی ہے یا یہ ہمیں بہت اسٹرانگ حدیث سے پتہ لگ رہی ہے, اور اس کے اوپر یہ بھی بتایا جا رہا ہے کہ اگر تم نے اس کی ڈسوبیڈینس کری تو تمہیں عذاب دیا جائے گا, اسپیسیفکلی جس کو کہتے ہیں امپلیسٹلی بتایا جا رہا ہے, ٹھیک ہے. تو جہاں پر یہ امپلیسٹلی جن جن چیزوں کے بارے میں بتایا گیا ہے نا, یہ چیزیں کہلاتی ہیں گناہ کبیرہ, میجر سنس, ٹھیک ہے. اور جن چیزوں کے بارے میں ایسا نہیں کہا گیا کہ اگر یہ کرو گے تو تمہیں عذاب ملے گا یا اگر یہ نہیں کرو گے تو تمہیں عذاب ملے گا, ٹھیک ہے, لیکن ہمیں اوور آل پتا لگتا ہے کہ یہ اچھی چیز نہیں ہے, اٹ از ڈس لائکڈ, ٹھیک ہے, یہ ہمارے دین کے اندر اچھی بات نہیں سمجھی جاتی ہے, ٹھیک ہے. تو ان چیزوں کو گناہ صغیرہ کہتے ہیں, ٹھیک ہے, ان کو مائنر سنس کہتے ہیں. تو ڈسوبیڈینس دونوں ہے, ایسا کوئی نہ سمجھے کبھی بھی, ٹھیک ہے, یہ تو کوئی بات نہیں صغیرہ سن ہے, یہ تو مائنر سن ہے تو چلو کر لیں گے تو کوئی بات نہیں, کوئی مسئلہ نہیں, ٹھیک ہے. نہیں, ڈسوبیڈینس تو پھر بھی ہے, ٹھیک ہے. دیکھیں فار ایگزامپل آپ کے پیرنٹس جو ہیں وہ آپ کو اگر یہ کہیں کہ جی اگر تم اس لڑکے کے گھر گئے تو پھر تمہیں میں پنشمنٹ دوں گا, ٹھیک ہے, تو اب اگر ان کے آپ گئے گھر چلے گئے تو پھر آپ کو پنشمنٹ ملے گی, ٹھیک ہے. تو یہ ذرا ایک میجر حکم ہو گیا, ٹھیک ہے, میجر آپ نے نہیں کرتے کہ آپ جو ہے وہ گلی کے اندر باہر اسٹریٹس کے اوپر لڑکوں کے ساتھ گھومے پھریں, لیکن انہوں نے کبھی کہا نہیں آپ کو اس طریقے سے, لیکن آپ کو اندازہ ہے کہ جی آپ اس طریقے سے اگر گھومے پھریں گے ان قسم کے لوگوں کے ساتھ تو آپ کے پیرنٹس کو اچھا نہیں لگے گا, یہ ان کی پسند کے خلاف ہوگا, ٹھیک ہے. لیکن انہوں نے آپ کو کہا نہیں کہ میں تمہیں ڈنڈے سے ماروں گا, یہ نہیں کہا انہوں نے, ٹھیک ہے, لیکن پتا ہے کہ یہ ان کی ڈسوبیڈینس ہے, ٹھیک ہے. تو یہ ایک مائنر آفینس کہہ رہا ہے, ٹھیک ہے, مائنر سن کہہ رہا ہے, ٹھیک ہے. تو یہ فرق, بس یہ فرق ہے دونوں کے درمیان, ٹھیک ہے. تو ہمارا کام یہ ہے کہ ہم دونوں قسم کے سن سے بچیں, میجر سے بھی اور مائنر سے بھی, اور کبھی یہ مت سوچیں کہ مائنر کر لیں گے تو کوئی مسئلہ نہیں ہوگا, کیونکہ میجر تو نہیں کیا نا, جو مائنر کرتا ہے نا تو پھر وہ میجر سے بچ نہیں سکتا, مائنر لیڈ ٹو میجر, ٹھیک ہے, یہ ایک اصول ہے. اچھا, ایک سوال ہے کہ جسٹ لاگ ان بٹ آئی چیٹ بٹ نو وائس. اچھا چلو, نو وائس, کوئی ان کو جواب اگر دے دے آپ دن میں سے کہ وائس تو آپ ہی لوگوں کو آ رہی ہے. اچھا, آگے پڑھ بھی لیتے ہیں کہ اینڈ حافظ ضیاء المقدسی ان ہز بک المختارہ ہیز ریکارڈڈ, جب آپ اچھی طرح سے نالج حاصل کریں گے تو آپ کو پتا لگ جائے گا, ورنہ ایسے نہیں پتا لگے گا آپ کو, بڑوں سے پوچھ لیتے ہیں یا پھر بکس پڑھتے ہیں, ٹھیک ہے. وہی تو بتا رہے ہیں آپ کو کہ جب آپ نالج حاصل کرتے ہیں, ٹھیک ہے, بکس پڑھتے ہیں, ٹیچر سے جب آپ سیکھتے ہیں کہ دین میں کیا ہے کیا نہیں, تب آپ کو پتا لگ جاتا ہے, ایسے ریویل نہیں ہوتا آپ کے اوپر کہ یہ مائنر ہے یہ میجر ہے, ایسے نہیں ہوتا, ٹھیک ہے. اس کے لیے نالج, جبھی تو ہمارے دین کے اندر نالج حاصل کرنا اتنا امپورٹنٹ ہے, کیونکہ نالج حاصل نہیں کریں گے تو آپ کو پتا ہی نہیں لگے گا. ہاں, آپ کو پتا لگ جاتا ہے, آپ کو تھوڑا سا پڑھنا پڑتا ہے. تو ابھی آپ کے لیے جبھی جو اصول بتا رہے ہیں نا, وہ یہ ہے کہ آپ کے لیے یہ کوئی ڈفرنس نہیں ہے, ٹھیک ہے, کہ میجر کیا ہے مائنر کیا ہے, ٹھیک ہے. یہاں پر میں آپ کو ساری چیزیں کیوں بتا رہا ہوں, وہ اس لیے بتا رہا ہوں کہ یہ جو نبی علیہ السلام نے فرمایا نا کہ سارے گناہ بخش دیے جاتے ہیں صرف سورہ کہف کی تلاوت کرنے سے, تو یہاں پر نبی علیہ السلام از ایکچولی ٹاکنگ اباؤٹ مائنر سنس, ٹھیک ہے, مائنر سنز جو ہوتے ہیں وہ اس طریقے سے اللہ تعالیٰ اپنی رحمت سے معاف کرتے رہتے ہیں کسی نیکی کے کام کرنے کی وجہ سے. ٹھیک ہے, ان نیکی کے کاموں سے جیسے سورہ کہف کی تلاوت کر لی, ٹھیک ہے, یا آپ نے کوئی اور نیکی کا ایسا کام کر لیا, ٹھیک ہے, ان سے جو ہے وہ میجر سنز نہیں معاف ہوتے ہیں. ٹھیک ہے, یہ کیسے پتا؟ ٹھیک ہے, یہ بھی نبی صلی اللہ علیہ وسلم ہی نے ہمیں بتایا کہ میجر سنز جو معاف ہوتے ہیں نا وہ کس طرح سے معاف ہوتے ہیں, اس کے لیے توبہ کرنی پڑتی ہے, جس کو کہ انگلش میں ریپینٹنس کہتے ہیں. ٹھیک ہے, جب آپ توبہ کرتے ہیں, توبہ کرنے کا مطلب کیا ہوتا ہے؟ توبہ کرنے کا مطلب یہ ہوتا ہے ٹو فیل ریمورسفل. ٹھیک ہے, کہ میں نے غلط کام کیا اور اللہ تعالیٰ کے سامنے ریمورسفل. ٹھیک ہے, کہ اے اللہ میں نے یہ غلط کام کیا, مجھے یہ نہیں کرنا چاہیے تھا, آئی ایم ویری سوری کہ میں نے آپ کی والی ڈسوبیڈینس کر دی. ٹھیک ہے, اور دل کے اندر ایک ارادہ اللہ تعالیٰ کو بتانا کہ اے اللہ میں اس کو ریپیٹ نہیں کروں گا. ٹھیک ہے, مجھ سے غلطی ہو گئی, مجھے معاف کر دیجیے, اور میں اب ارادہ یہ کرتا ہوں کہ میں دوبارہ نہیں کروں گا. ٹھیک ہے, اس کو کہتے ہیں توبہ. اور جب کوئی انسان توبہ کرتا ہے تو اس نے جو بھی گناہ کیا ہو, ٹھیک ہے, اللہ تعالیٰ اس کو معاف کر دیتا. ٹھیک ہے, لیکن اگر آپ یہ چاہ رہے ہیں کہ میں توبہ تو نہ کروں, ٹھیک ہے, میں ریمورسفل فیل نہ کروں, میں اللہ تعالیٰ سے سوری نہ کروں, ٹھیک ہے, اور میں دن میں کوئی ارادہ بھی نہ کروں اس سن کو چھوڑنے کا, لیکن میں روزانہ سورہ کہف پڑھ لیا کروں, ٹھیک ہے, یا ہر جمعے کو سورہ کہف پڑھ لیا کروں, ٹھیک ہے, تو بغیر توبہ کے میرے سارے گناہ معاف ہو جائیں گے, ایسا نہیں ہوگا. ٹھیک ہے, ایسا نہیں ہوگا کہ صرف سورہ کہف کی تلاوت کرنے سے آپ کے جو کبیرہ گناہ ہوتے ہیں وہ معاف نہیں ہوتے, اس کے لیے ریپینٹنس شرط ہے. ٹھیک ہے, تو اس وجہ سے یہاں پر ایک امپورٹنٹ پوائنٹ جو آپ نے ابھی سنا ہے اس کو یاد رکھیے گا, اگر پہلے سے نہیں پتا تھا کہ میجر اور مائنر سنس کیا ہوتے ہیں. ٹھیک ہے, اور اس طریقے سے جو نیکی کے کام کرنے سے فورگیو ہوتے ہیں نا, معاف کیے جاتے ہیں, وہ مائنر سنس ہوتے ہیں, میجر سنس نہیں ہوتے. میجر سنس کو معاف کروانے کے لیے کہ اس کی وجہ سے آپ کو جہنم میں عذاب نہ دیا جائے, آخرت میں عذاب نہ ہو, اس کو معاف کرنے کے لیے توبہ کرنی ضروری ہوتی ہے. ٹھیک ہے, تو توبہ کا کانسیپٹ بہت کم الفاظ میں آپ کو آج سے بتا دیا. ٹھیک ہے, آگے چلتے ہیں کہ has reported on the authority of Sayyidina Ali رضی اللہ تعالیٰ that the Holy Prophet ﷺ said, one who recites Surah Al-Kahf on the day of Jummah will remain protected from every fitna. Fitna کا مطلب ہوتا ہے trial and tribulation, پریشانی, مصیبت. ٹھیک ہے, بہت بڑا ٹیسٹ. ٹھیک ہے, اس کو فتنہ کہتے ہیں. فتنے کا لفظ اس کے لیے استعمال ہوا کہ بہت مشکل ٹیسٹ ہو جائے, جیسے کہ آپ ایس اے ٹی اگر کسی نے دیا ہو, ٹھیک ہے, تو ایس اے ٹی کو لوگ, جس نے بہت اچھی تیاری کی ہوگی وہ تو دے دے گا, پاس ہو جائے گا. ٹھیک ہے, لیکن تیاری کرنے سے پہلے آپ ذرا ایس اے ٹی کے ٹیسٹ پیپر اٹھا کر کے دیکھیں, ٹھیک ہے, تو آپ کو لگے گا بھائی یہ تو بڑا مشکل کام ہے, اس کو دینا, اس میں فیل ہونا, ایسے پاس ہونا بہت مشکل. بہت بڑا فتنہ ہوتا ہے آپ کے لیے ایس اے ٹی. ٹھیک ہے, لیکن جب آپ اچھی پریکٹس کر لیتے ہیں تو وہی فتنہ آپ کے لیے آسان ہو جاتا ہے. تو فتنہ جو ہوتا ہے نا وہ ایک مشکل ٹیسٹ کو کہتے ہیں. تو فرمایا کہ ول ریمین پروٹیکٹڈ فرام ایوری فتنہ اینڈ اف دا جال اپیئرز ہی ول اسٹے سیف اگینسٹ دی ٹرائنگ چیلنجز ریلیزڈ بائی ہم ایز ویل. ٹھیک ہے, تو دا جال جب اپیئر ہوگا تو اس کے ساتھ بہت بڑے بڑے چیلنجز اور ٹیسٹ آئیں گے اس دنیا کے اندر. ٹھیک ہے, تو جو شخص سورہ کہف کو پڑھتا رہے گا نا تو اس کے لیے ان ٹیسٹ کو بھی پاس کرنا, کلیئر کرنا بہت آسان ہو جائے گا. ٹھیک ہے, اچھا اب یہاں پر ایک اور امپورٹنٹ پوائنٹ سن لیں. ایکچولی چھوٹا سا پیراگراف اس کو بھی پڑھ لیتے ہیں. اکارڈنگ ٹو اے رپورٹ فرام دیلمی آن دا اتارٹی آف سیدنا انس رضی اللہ عنہ اپیئرنگ ان سورہ المعانی دی ہولی پروفیٹ صلی اللہ علیہ وسلم سیڈ دی انٹائر سورہ الکہف واز ریویلڈ ایٹ ون ٹائم and 70,000 angels came with it, which shows its majesty. ٹھیک ہے, بیکاز قرآن کے اندر بہت ساری صورتیں, ٹھیک ہے, کچھ صورتیں جو ہیں وہ انٹائرٹی میں ریویل ہوئی, لیکن باقی صورتیں جو ہیں وہ پورشنز میں ریویل ہوئی, حتیٰ کہ دا ویری فرسٹ ریولیشن جو کہ اقرا بسم ربک الذی خلق, سب کو پتا ہے. ٹھیک ہے, سورہ علق کے اندر ہے یہ, اس میں بارے کے اندر. تو سورہ علق کوئی بہت بڑی صورت نہیں ہے, لیکن نبی اللہ تعالیٰ نے سورہ علق انٹائرٹی میں ریویل نہیں کری. ٹھیک ہے, بلکہ پہلے پانچ آیات نازل ہوئیں غار حرا کے اندر نبی صلی اللہ علیہ وسلم کے اوپر. ٹھیک ہے, اور باقی جو آیات ہیں سورہ علق کی وہ بہت بعد میں ریویل ہوئی. ٹھیک ہے, تو چھوٹی سی آیت جو سورت ہے وہ بھی دو ٹکڑوں میں ریویل ہوئی. ٹھیک ہے, لیکن سورہ الفاتحہ ان صورتوں میں سے ہے جو کہ انٹائرٹی میں ریویل ہوئی, حالانکہ صرف سات آیات ہیں اس کے اندر, لیکن پوری کی پوری ریویل ہوئی. वो ये पूरा रिवील होना जो है ना, ये भी एक सिग्निफिकेंस, एक इम्पोर्टेंस बताता है सूरत के बारे में, ठीक है। तो सूरह कहफ की भी एक इम्पोर्टेंस ये भी है कि सूरह कहफ जो है वो पूरी रिवील हुई एक साथ, हालांकि अच्छी खासी लंबी ये सूरत, ठीक है, एंटायरिटी के अंदर रिवील हुई। तो ये भी इसके फजाइल में से एक फजीलत है। अब जो है हम आते हैं दज्जाल के ऊपर, थोड़ा सा डिस्कशन तो हमने पिछली क्लास में भी दज्जाल के बारे में किया था, तो उसके साथ शुरू करते हैं कि दज्जाल का मतलब क्या होता है, डिसेप्शन, धोखा, झूठ, ठीक है। तो ये एक कॉमन टर्म है कि किसी भी डिसेप्शन, धोखे, झूठ के लिए दज्जाल और फरेब का वर्ड यूज किया जा सकता है। लेकिन यहां पर नबी सल्लल्लाहु अलैहि वसल्लम जिस दज्जाल या दज्जाल की बात कर रहे हैं, ये कोई आम धोखा, कोई आम डिसेप्शन नहीं है, बल्कि यहां पर जो है ना एक खास पर्सन की बात हो रही है, ठीक है। वो पर्सन का नाम है अल मसीहुद दज्जाल, ठीक है, जिसको इंग्लिश में कहते हैं दी एंटी क्राइस्ट, ठीक है, एंटी क्राइस्ट या एंटी क्राइस्ट, ठीक है। तो यहां पर जो दज्जाल मुराद है वो एंटी क्राइस्ट मुराद है, अरबी में उसको अल मसीहुद दज्जाल कहते हैं, ठीक है। तो ये जो पर्सन है ना, बाकायदा एक इंसान है ये, ठीक है, जिस तरह बाकी इंसान होते हैं, अगरचे कि इसकी शक्ल थोड़ी सी डिफरेंस ही है बाकी इंसानों के मुकाबले में, लेकिन है ये इंसान, ठीक है। तो ये क्या है, ये है फरेब और धोखे की इंतहा, ठीक है, द एपिटोम ऑफ डिसेप्शन, द पिनेकल ऑफ डिसेप्शन, द अल्टीमेट हाइट्स ऑफ डिसेप्शन, ठीक है ना। सबसे ज्यादा डिसेप्शन किसी दुनिया में अगर कोई शख्स कर सकता है ना, सबसे ज्यादा डिसीव किसी को, तो वो अद्दज्जाल है, ठीक है, इंसानों में से कोई। तो ये वो पर्सन है। तो इसके बारे में दो चीजें हैं, एक ये है कि ये पिनेकल ऑफ डिसेप्शन है, झूठ और फरेब की इंतहा है, ठीक है, वन डेफिनेशन ऑफ दज्जाल, ठीक है। और दूसरी डिफाइनिंग कैरेक्टर, ये पहले भी डिफाइनिंग कैरेक्टरिस्टिक ही है दज्जाल की, और दूसरी डिफाइनिंग कैरेक्टरिस्टिक्स की क्या है कि ये पिनेकल ऑफ मटीरियलिज्म है, ठीक है। मटीरियलिज्म, मटीरियलिज्म क्या चीज होती है, मटीरियलिज्म का लफ्ज जो है वो मैटर से निकला, ठीक है, और आप लोग इतनी एज के तो हैं कि आपने साइंस में कम से कम मैटर की डेफिनेशन पढ़ी होगी, ठीक है। मैटर क्या होता है, सॉलिड्स, लिक्विड्स एंड गैसेस, ठीक है, ये मैटर की तीन किस्में होती हैं। तो ये सारी चीजें जो होती हैं वो आप ना अपने फिजिकल सेंसेस से इनको आप परसीव कर सकते हैं, ठीक है, आप इनको टच कर सकते हैं, ठीक है, आप इनको देख सकते हैं। गैसेस को आप वैसे नहीं देख सकते, लेकिन जब गैसेस को आप थोड़ा सा फ्रीज करते हैं तो आपको नजर आनी शुरू हो जाती है, ठीक है। लेबोरेटरी के अंदर आप गैस मॉलिक्यूल्स को माइक्रोस्कोप से तो देख सकते हैं ना, ठीक है, तो वो फिजिकल चीजें ही हैं, और लिक्विड्स और सॉलिड्स को वैसे ही देख सकते हैं, ठीक है। तो ये सब मैटर कहलाता है। तो मटीरियलिज्म क्या चीज कहलाती है, मटीरियलिज्म का मतलब ये होता है कि आप ये समझना शुरू हो जाए कि सब चीजें जो एग्जिस्ट करती है ना, वो सारी की सारी मैटर ही है, ठीक है, और मैटर के अलावा कोई चीज एग्जिस्ट नहीं करती, ठीक है। ऑल दैट एग्जिस्ट और ऑल दैट हैज बीन क्रिएटेड इज मैटर, देयर इज नथिंग बिसाइड्स मैटर, ठीक है, सब कुछ मटीरियल है, ठीक है। तो अगर आपकी ऐसी थिंकिंग बन जाए, आपकी ऐसी सोच बन जाए, और आपकी लाइफ जो है वो इसी सोच के मुताबिक आप गुजारना शुरू करते हैं कि भाई जो चीज मैटर है वो है, एग्जिस्ट करती है, और जो चीज मैटर नहीं है वो एग्जिस्ट ही नहीं करती, ठीक है, तो इसको कहते हैं कि यू आर मटीरियलिस्ट, ठीक है, यू आर लीडिंग अ लाइफ ऑफ मटीरियलिज्म, ठीक है। तो मटीरियलिज्म अनफॉर्चुनेटली हम सब के अंदर कुछ ना कुछ होता है, ठीक है, हम सब जो है वो मैटर को ज्यादा इंपॉर्टेंस देना शुरू हो जाते हैं, ठीक है। और जो नॉन मैटर है, नॉन मैटर के बारे में बात करनी है, तो नॉन मैटर जो चीजें होती हैं उनको हम कम इंपॉर्टेंस देना शुरू हो जाते हैं, ठीक है। तो ये भी एक मटीरियलिज्म की शक्ल ही है, ठीक है। लेकिन हमारे अंदर ये मटीरियलिज्म होता है 20%, किसी के अंदर 30%, किसी के अंदर 50%, किसी में 60%, किसी के अंदर 70%। नॉन मुस्लिम्स अगर होंगे, ठीक है, जो बिल्कुल ही लाइफ आफ्टर डेथ को डिनाई कर देते हैं, जो इस किस्म की किसी चीज को एग्री नहीं करते, जैसे एथियस्ट है, ठीक है, इस तरह के लोग, ठीक है, तो वो लोग शायद 90% मटीरियलिस्ट हो, 95% मटीरियलिस्ट हो, ठीक है। लेकिन ये दज्जाल जो है ना, ये दज्जाल और जो है ये 100% जितने दुनिया में मटेरियलिस्ट लोग होंगे ना, ये उन सब का लीडर होगा, ठीक है, उन सब का ये इमाम होगा, यानी जिसके पीछे सारे के सारे मटेरियलिस्ट उनके लोग लग जाएंगे, ठीक है, ये उनके इमाम साहब होंगे, नऊज़ुबिल्लाह, ठीक है। तो दो चीजें हैं इसकी डिफाइनिंग कैरेक्टरिस्टिक्स. एक है कि ये झूठ की अल्टीमेट हाइट के ऊपर, डिसेप्शन. ठीक है, अच्छा झूठ का मतलब क्या होता है, आपने कोई चीज जुबान से बोली जो कि सच नहीं थी, ये झूठ होता है. ठीक है, डिसेप्शन जो होता है ना वो उससे भी आगे बढ़ करके होता है कि आप किसी को डिसीव कर रहे हैं. सच बजाहिर आप सच बोल रहे हैं, अपेरेंटली सीम्स एज इफ यू आर नॉट लाइंग. ठीक है, यू आर जस्ट स्टेटिंग अ फैक्ट. ठीक है, लेकिन इन रियलिटी यू आर एक्चुअली ट्राइंग टू मिसगाइड समवन यूजिंग समथिंग विच इज अ फैक्ट. ठीक है, दिस इज कॉल्ड डिसेप्शन. ठीक है, यानी अगले बंदे को पता ही ना लगे कि आप झूठ बोल रहे हैं. ठीक है, और वो इससे फॉर एग्जाम्पल आप टीचर को एक एप्लीकेशन देना चाहते हैं कि जी मैं आई डिडंट अटेंड स्कूल बिकॉज आई वाज सिक. ठीक है, लेकिन यू वॉन्ट टू टेल द टीचर यू वॉन्ट टू गिव एन एप्लीकेशन. ठीक है, वो एप्लीकेशन जो है ना वो आप झूठ बोल करके उसको कैसे बताएंगे. ठीक है, तो आप जो है वो यानी पेरेंट्स को आप बता नहीं चाहते कि आप ये झूठ बोल रहे हैं, तो आप कोई ऐसा लेटर लिखते हैं कि टीचर को ऐसे लगे कि वो बिल्कुल सच्चा लेटर है जो कि आपके पेरेंट्स ने आपको दिया है. ठीक है, लेकिन असल में वो एक झूठा लेटर है. ठीक है, तो इस तरीके से ना आप टीचर को डिसीव कर रहे हैं, आप टीचर को झूठ बोल रहे हैं, डिसीव कर रहे हैं, उसको धोखा दे रहे हैं. ठीक है, तो ये दो डिफाइनिंग कैरेक्टरिस्टिक्स हैं द चाल की. अच्छा, उसके बाद हमने एक चीज पिछले हफ्ते थोड़ी सी यानी पिछली क्लास में डिस्कस करी थी कि नबी अलैहि सलाम ने फरमाया कि दज्जाल को कोई भी नहीं मार सकता. ठीक है, इस दज्जाल को कोई नहीं मार सकेगा सिवाय हजरत ईसा अलैहि सलाम. ठीक है, तो ईसा अलैहि सलाम अल्लाह ताला के प्रॉफिट थे. ठीक है, और ये नबी अलैहि सलाम यानी हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से पहले जो प्रॉफिट आए थे वो हजरत ईसा अलैहि सलाम थे, द वन जस्ट यानी सेकंड लास्ट प्रॉफिट. तो इन प्रॉफिट ईसा अलैहिस्सलाम को इनके जो एनिमीज थे जो कि उस जमाने के अंदर मौजूद लोग थे, जूस थे वो. ठीक है, वो इनके एनिमीज थे. ठीक है, तो उन्होंने प्लान किया कि ईसा अलैहिस्सलाम को किसी तरीके से मरवा दें. ठीक है, तो उस जमाने का जो बादशाह था ना वो बादशाह एक्चुअली एक पेगन था, आइडल वर्शिपर. ठीक है, ही वॉज नॉट अ जू. ठीक है, वो रोमन्स की उसको हुकूमत थी और रोमन्स एक्चुअली ज्यूज को भी मारते थे, उनको भी प्रोसिक्यूट करते थे. ठीक है, लेकिन ईसा अलैहिस्सलाम ने जब ज्यूज को आकर के समझाया कि भाई तुम लोग ने जो रिलीजन था तुम्हारा मूसा अलैहिस्सलाम टोड़ा लेकर के आए थे, उसमें तुम्हें अच्छी अच्छी बातें बताई गई थी, बुरी बातों से मना किया गया था, तो तुमने उस रिलीजन को छोड़ दिया फॉलो करना. ठीक है, तुमने उस टोड़ा के अंदर तब्दीलियां कर दी. ठीक है, वो तुम्हें कुछ करने को कहती थी, तुमने कुछ और करना शुरू कर दिया, तो तुम अपनी इन गलतियों से तौबा करो, तुम उस टोरा की सही जो टीचिंग्स थी उनको रिवाइव करो और उनके मुताबिक जिंदगी गुजारो. ठीक है, लेकिन ये जो लोग थे ना उस वक्त के जो जूस थे उन्होंने ईसा अलैहिस्सलाम की बात मानने से इनकार कर दिया, वो दुश्मन हो गए. और ईसा अलैहिस्सलाम तो अल्लाह के नबी थे, उन्होंने तो अपना करनी थी बात. ठीक है, लेकिन ये लोग दुश्मन हो गए और ये जब ईसा अलैहिस्सलाम ने अपना काम नहीं छोड़ा ना तो फिर उन्होंने कहा कि किसी तरीके से ईसा अलैहिस्सलाम से पीछे छुड़ाया जाए. तो इसके लिए ये लोग रोमन किंग के पास गए और उससे कहा कि ये जो ईसा है ना ये हमारा भी दुश्मन है और ये तुम्हारा भी दुश्मन है, अगर इसको मारा नहीं गया ना तो ये एक दिन तुमसे तुम्हारी ये किंगशिप ले लेगा. ठीक है, ये खुद किंग बन जाएगा. तो रोमन किंग ने फिर ईसा अलैहिस्सलाम के मारने का इरादा कर लिया. ठीक है, और फैसला करो कि इसको पकड़ो और इसको क्रॉस के ऊपर चढ़ा दो, जिस तरीके से भी इसको मार दो. ठीक है, लेकिन हुआ क्या कि अल्लाह ताला का फैसला यह था कि ईसा अलैहिस्सलाम ने नहीं मरना है उस वक्त. ठीक है, तो अल्लाह ताला ने इस तरह किया कि एक बंदा जो कि ईसा अलैहिस्सलाम का दुश्मन था, तो अल्लाह ताला की तरफ से ये मामला हुआ कि उसकी शक्ल जो है ना वो ईसा अलैहिस्सलाम की शक्ल जैसी बन गई. तो जब ये रोमन्स के सोल्जर्स आए ईसा अलैहिस्सलाम को पकड़ने के लिए तो वो ये समझे कि ये शख्स जो है ना ये ईसा है, तो वो इसको लेकर के चले गए और इसको मार दिया, हालांकि ईसा अलैहिस्सलाम का दुश्मन था. और ईसा अलैहिस्सलाम को अल्लाह ताला ने एंजल्स को भेज करके हेवन्स के ऊपर उठा लिया. ठीक है, आसमानों पर उठा लिया और ईसा अलैहिस्सलाम जिंदा है. ठीक है, ही इज वेरी मच अलाइव. ठीक है, जिस तरह से हम अलाइव हैं उसी तरीके से वो अलाइव है. ठीक है, और वो वहां पे मौजूद है. उस वक्त उनकी एज कितनी थी, 33 इयर्स जिस वक्त उनको उठाया गया था. ठीक है, तो वो आज भी जिंदा है. तो अल्लाह ताला ने फरमाया कि इन ईसा अलैहिस्सलाम को मैंने आखिर में भेजना है जब दज्जाल आ चुका होगा इस दुनिया के. ठीक है, और जब दज्जाल आएगा तो ईसा अलैहिस्सलाम को फिर अल्लाह ताला वापस भेज देंगे एंजल्स के साथ, और वो आकर के दज्जाल को मार देंगे, ठीक है। उनके अलावा दज्जाल को कोई मार नहीं सकता, ठीक है। अब उसके ऊपर एक क्वेश्चन हुआ था कि दज्जाल को मारने के लिए सिर्फ ईसा अलैहिस्सलाम, मतलब ईसा अलैहिस्सलाम क्यों सिलेक्ट किए गए, क्योंकि प्रोफेट्स ऑफ अल्लाह तो बहुत सारे थे, मूसा, ज़करिया, याहया, याकूब, इस्माइल, बहुत बड़े बड़े प्रोफेट्स, इब्राहिम अलैहिस्सलाम इज मच मोर बिगर देन ईसा अलैहिस्सलाम इन स्टेटस, ठीक है। नूह अलैहिस्सलाम इज बिगर इन स्टेटस देन ईसा अलैहिस्सलाम, ठीक है। लेकिन ईसा अलैहिस्सलाम ही को क्यों सिलेक्ट किया गया जब दज्जाल को मारने के लिए, तो उसको आपको समझाया था कि अल्लाह ताला ने ना हर चीज का एक एक काउंटर रखा है, विच इज इक्वल एंड ऑपोजिट। न्यूटन्स लॉ ऑफ मोशन पढ़ी होगी कि एवरी एक्शन हैज एन इक्वल एंड ऑपोजिट रिएक्शन, ठीक है ना। उसी तरीके से ना अल्लाह ताला ने हर चीज का जो जो है, ये भी अल्लाह का ही बनाया सिस्टम ना, कि एवरी एक्शन हैज एन इक्वल एंड ऑपोजिट रिएक्शन। न्यूटन ने तो खाली इसको डिस्कवर करके बता दिया, न्यूटन ने बनाया तो थोड़ी है, ठीक है। तो अल्लाह का बनाया हुआ सिस्टम है, तो अल्लाह ताला ने इस सिस्टम को हर चीज पर अप्लाई किया, ठीक है। तो जो भी बुराई होती है ना इस दुनिया के अंदर, तो उस बुराई का एक एंटीडोट जो होता है ना, वो भी उतना ही, यानी उसमें भी ऐसी ही सलाहियतें होती हैं कि जैसे कि उस बुराई के अंदर सलाहियतें होती हैं, लेकिन ऑन दी अदर साइड, यानी ऑपोजिट साइड, ठीक है। जैसे एक ब्राइट साइड है, तो जो डार्क साइड होगी ना, जो कि उस ब्राइटनेस को खत्म करेगी, ठीक है, तो वो भी उतनी ज्यादा डार्क होनी चाहिए। या ऑन दी अदर हैंड एक्चुअली ज्यादा प्रॉपर मिसाल ये होगी कि जितनी डार्कनेस है, उस डार्कनेस को रिमूव करने के लिए उतनी ही ब्राइटनेस चाहिए आपको, ठीक है। उससे कम ब्राइटनेस है, वो डार्कनेस रिमूव नहीं होगी, ठीक है। बिल्कुल इसी तरीके से दज्जाल जो है ना, क्योंकि वो अल्टीमेट हाइट ऑफ डिसेप्शन एंड अल्टीमेट हाइट ऑफ मटेरियलिज्म है, तो इस वजह से ईसा अलैहिस्सलाम को सिलेक्ट किया गया, क्योंकि उनकी जो डिफाइनिंग कैरेक्टरिस्टिक्स हैं वो ये हैं कि ही इज द अल्टीमेट हाइट ऑफ ट्रूथ, ठीक है, हक इन दिस डे एंड एज, ठीक है, जो कि इस वक्त मौजूद है। इस वक्त ईसा अलैहिस्सलाम जितनी ट्रूथफुलनेस जो है वो दज्जाल के जमाने के अंदर एग्जिस्ट नहीं करेगी, उतनी ट्रूथफुल, तो उतनी फॉल्सहुड को मारने के लिए उतनी ही ट्रूथफुलनेस की जरूरत पड़ेगी, ठीक है, जो कि ईसा अलैहिस्सलाम की शक्ल में। और दूसरी इससे भी ज्यादा डिफाइनिंग कैरेक्टरिस्टिक ये है कि दज्जाल मटेरियलिज्म की अल्टीमेट हाइट है, ठीक है। तो ईसा अलैहिस्सलाम वाज़ द अल्टीमेट हाइट ऑफ स्पिरिचुअलिज्म, ठीक है, ये स्पिरिचुअलिटी, ठीक है। अच्छा, इसके लिए एक बहुत इंपॉर्टेंट चीज है जो कि टाइम से पूरा हो गया है, लेकिन बस इसको करके इंशाल्लाह खत्म करते हैं, वो ये है कि ये स्पिरिचुअलिटी और मटेरियलिज्म, ठीक है, इसको जरा सा समझना होगा, क्योंकि मटेरियलिज्म के बारे में हमने बात कर ली, ठीक है, फिजिकल मैटर, उससे जो चीजें बनती हैं वो सारी की सारी मैटर होती हैं, और ये सोचना कि बस सब कुछ यही है, मैटर ही है, उसके अलावा कुछ नहीं है, तो ये मटेरियलिज्म कहलाता है। तो ऑन द अदर साइड स्पिरिचुअलिज्म या स्पिरिचुअलिटी वो क्या होती है, वो ये होती है कि वो चीजें जो कि फिजिकल नहीं है, ठीक है, उनको एक्सेप्ट कर लेना किसी की मैसेज के ऊपर, किसी की बात के ऊपर, ठीक है, इसको ईमान कहते हैं, ठीक है। दूसरा ये कि जो मटेरियलिज्म वाली चीजें हैं, है ना, जो मैटर है, ठीक है, इनको नेगेट करना, ठीक है, इनकी नफी करना उर्दू में कहते हैं, या अरबी में नफी करना, ठीक है, और जो स्पिरिचुअल है उसको प्रमोट करना, ठीक है, यानी जो मटेरियल नहीं है उसको देखना और जो मटेरियल है उसको ना देखना, ठीक है। तो क्या चीज मटेरियल नहीं है, सबसे बड़ी चीज क्या है जो कि मटेरियल नहीं है, ठीक है, वो है अल्लाह ताला की ज़ात, ठीक है, अल्लाह ताला जो कि जिसको कि हम अपने फिजिकल सेंसेस से परसीव नहीं कर सकते, ठीक है। अल्लाह ताला को आप कभी भी नहीं देख सकते इस दुनिया की जिंदगी के अंदर, कभी भी टच नहीं कर सकते, कभी भी अल्लाह की आवाज नहीं सुन सकते, ठीक है, कभी भी अल्लाह ताला की कोई स्मेल नहीं सुन सकते, ठीक है। तो ये अल्लाह ताला इज द अल्टीमेट स्पिरिचुअल थिंग, ठीक है, जिसके ऊपर ईमान ही आप ला सकते, ठीक है। उसी तरीके से जो आखिरत की जिंदगी है, जन्नत और जहन्नम, वो भी आप इस दुनिया की जिंदगी में कभी भी नहीं देख सकते, कभी भी उनको परसीव नहीं कर सकते, फील, टच, फेयर कुछ भी नहीं कर सकते, ठीक है। तो ये जो चीजें होती है ना, ये स्पिरिचुअलिटी कहलाती हैं। तो ईसा अलैहिस्सलाम एक ऐसे प्रॉफिट थे कि जिन्होंने जो मटेरियल मींस होते हैं, ठीक है ना, मटेरियल मींस होते हैं उनसे बिल्कुल अलग रह करके जिंदगी गुजारी, ठीक है। दूसरे प्रॉफिट्स ने ऐसा नहीं किया, ठीक है, दूसरे प्रॉफिट्स ने मटेरियल मींस को भी इस्तेमाल किया, اگرچہ کہ ان کی فوکس تو اللہ تعالیٰ پر ہی ہوتا تھا ٹھیک ہے، لیکن میٹیریل مینس کو بھی وہ استعمال کرتے تھے، وہ اڈاپٹ کرتے تھے. عیسیٰ علیہ السلام واز دس ون پروفٹ آف اللہ ہو ڈیڈ ناٹ یوز ٹو یوز میٹیریل مینس، ٹھیک ہے، حتیٰ کہ ہی نیور میرڈ. ٹھیک ہے، ایوری پروفٹ میرڈ، ٹھیک ہے، حتیٰ کہ نبی صلی اللہ علیہ وسلم سے دیٹ میرڈ از مائی ٹو میری از مائی سننا، ٹھیک ہے، ٹھیک ہے، عیسیٰ علیہ السلام نیور میرڈ. اسی طریقے سے بہت ساری اور بہت چیزیں ملتی ہیں. عیسیٰ علیہ السلام نے میٹیریل مینز کے بغیر کام کیے تھے، ٹھیک ہے، جیسے کہ جب کوئی بیمار ہو جاتا ہے تو نبی صلی اللہ علیہ وسلم کی سنت یہ ہے کہ اس کو دوا استعمال کرنی چاہیے، ٹھیک ہے، تاکہ وہ اللہ تعالیٰ دوا کے ذریعے سے اس کو پھر صحت عطا فرما دیں، ٹھیک ہے. لیکن عیسیٰ علیہ السلام کے ساتھ ہم کیا دیکھتے ہیں کہ عیسیٰ علیہ السلام کو اللہ تعالیٰ نے معجزے کیا عطا فرمائے تھے کہ بغیر دوا کے استعمال کیے اللہ تعالیٰ ان کے ذریعے سے بیماروں کو ٹھیک کر دیتے ہیں، ٹھیک ہے، جس کی آنکھیں خراب ہوتی تھیں اس کی آنکھیں ٹھیک ہو جاتی تھیں، جس کو لیپرسی کا مرض ہوتا تھا اس کے لیپرسی دور ہو جاتی تھی، حتیٰ کہ سو مچ سو کہ کوئی ایک مرا ہوا برڈ، بلکہ مرا ہوا بھی نہیں، ایک مٹی سے بنایا ہوا برڈ، ٹھیک ہے، عیسیٰ علیہ السلام اللہ کے حکم سے اس کے اندر پھونک مارتے تھے وہ زندہ ہو کے اڑنا شروع ہو جاتا، ٹھیک ہے، وداؤٹ اینی میٹیریل، ٹھیک ہے، ایکسپلینیشن فور دس. تو اس وجہ سے عیسیٰ علیہ السلام کو پسند کیا. تو یہاں پر پھر ہم آج کی کلاس، کیونکہ ہماری صرف ایک ہی گھنٹے کی کلاس ہوتی ہے تو اس وجہ سے بہت زیادہ ہم کور نہیں کر سکتے، لیکن ہم اس کے اندر آگے جا کر کے مزید جو ہے نا کچھ آپ کو پہلے فتنہ دجال کے بارے میں نبی صلی اللہ علیہ وسلم کی حدیثیں وغیرہ بتائیں گے اور پھر ہم سورہ کہف کے اندر آگے بڑھیں گے. کوئی اگر کوشچن ہے تو آپ ہمیں الگ سے بھی بھیج سکتے ہیں واٹس ایپ کے اوپر، ورنہ پھر اگلی کلاس کے لیے آپ اس کو سیو کر کے رکھیں، نیکسٹ کلاس میں انشاءاللہ ڈسکس کریں گے. جزاکم اللہ خیر، اللہ تعالیٰ سب کے آنے کو قبول فرمائے. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.